रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सुर्खेतको वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर मध्यपश्चिमा नवजात शिशु तथा बाल मृत्यु दरमा कमी आएको स्वास्थ्य कार्यालयको दावी
सीमाङ्कन प्रस्तावको विरोधमा अनिश्चितकालीन दैलिक बन्दको घोषणा बन्दका कारण रोल्पाको जनजीवन पनि प्रभावित
कोलम्बियामा भएको विमान दुर्घटनामा 76 जनाको मृत्यु 5 जनाको जीवितै उद्धार
र एसिया कप महिला 2020 क्रिकेटमा नेपाल बङ्गलादेशसँग 92 रनले पराजित हिमाल पहाड़ तराई कोही छैन पराई बिहानको भेरी खबरबाट सुचित्रा र दिपेशको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा सुर्खेतको वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज र कन्फ्युसियस सेन्टर स्थापनाका लागि चीनको च्युच्याङ विश्वविद्यालय बीचमा समझदारी पत्रमा हस्ताक्षर भएको हो मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइराला र च्युच्याङ विश्वविद्यालय शिक्षण अस्पतालका उपाध्यक्ष याङ याङ लिनले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो कार्यक्रममा शिक्षा मन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सह उपकुलपति धनीराम पौडेलले नयाँ पहिचानको लागि शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहल भइरहेका बेला मेडिकल कलेज खोल्नु गर्वको कुरा भएको बताउनु भएको छ
नयाँ पहिचान बनाउनको लागि शैक्षिक क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा समग्र पूर्वाधारको क्षेत्रमा नयाँ आयाम थप्नु पर्दछ भनेर पहल कदमी भइराखेको अवस्था ठिक त्यही पहल कदमी अन्तर्गत मध्यपश्चिम विश्वविद्यालय स्थापना भयो र नेपालमा बहुवार विश्वविद्यालयको अवधारणा लागू हुँदै गर्दाखेरि हामीलाई विश्वविद्यालय चाहिएको हो कि मध्यपश्चिमको शिक्षा प्रतिको लगाव र उन्नतिको चाहना भावनालाई सम्बोधन गर्नको लागि मध्यपश्चिम विश्वविद्यालय स्थापना भएको हो भन्ने बहस एउटा ढङ्गले अगाडि आइरहँदाखेरि यो आवश्यकताले जन्माएको विश्वविद्यालय हो यसले समग्र विश्वविद्यालयको रूपमा आफ्नो पहिचान दिँदाखेरि यो ज्ञानको हिसाबले संसारमा स्थापित भएका सबै ज्ञानहरूलाई सम्मेलन गर्न सफल हुनेछ
उहाँले मध्यपश्चिम विश्वविद्यालय प्रदेश नम्बर 6 को उत्कृष्ट विश्वविद्यालय हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो
6 नम्बर प्रदेशको एउटा विशिष्टता सहित कोही विश्वविद्यालय र चीनको एउटा प्रान्त विशेषमा आफ्नो विशेष पहिचान बनाएर स्थापित भएको च्युच्याङ विश्वविद्यालयले जसरी आपसी सम्बन्धहरूलाई सुदृढ गर्ने सम्झौतामा हस्ताक्षर गर्ने आजको दिन जुरेको छ यसको लागि थुप्रै प्रयत्नहरूले यो ठाउँमा हामी आइपुगेका छौँ यी सबैको योगदान समान रूपमा आज प्रकट भएको छ
सरकारले मध्यपश्चिम विश्वविद्यालय र चीनसँगको सम्बन्धलाई सकारात्मक सम्बन्धको रूपमा हेरेको बताउँदै उहाँले यो सम्बन्ध सधैँ भाइचाराको सम्बन्धमा स्थापित हुने उल्लेख गर्नुभयो
नेपाल सरकारले मध्यपश्चिम विश्वविद्यालयसँग चीनको च्युच्याङ विश्वविद्यालयले राख्न खोजिरहेको सम्बन्धको सन्दर्भमा हामी पूर्ण रूपमा सकारात्मक भाव राख्दछौँ यी दुई विश्वविद्यालयका बीचको सम्बन्ध आजको आवश्यकता हो यी दुई विश्वविद्यालयको बीचको भाइचारा सम्बन्ध दुई देशको बीचको भाइचारा सम्बन्धको रूपमा बौद्ध सम्बन्धको रूपमा विकास हुने क्रममा एउटा कोषेढुङ्गा हुन्छ र उत्पीडनमा परिएको पछाडि पारिएको पछाडि परेको र आज संघीयता सहित अगाडि जान खोजिरहेको सन्दर्भमा यस्तो छुट्टै पहिचान बन्न लागिरहेको सन्दर्भमा यो आवश्यक छ भन्ने कुराको लागि सरकारको तर्फबाट पनि उहाँहरूलाई आश्वस्त बनाउने काम शिक्षा मन्त्रालयको तर्फबाट गरिएको थियो
यस्तै कार्यक्रममा च्युच्याङ विश्वविद्यालयको उपाध्यक्ष याङ याङ लिङले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ उहाँले चिनिया भाषा अध्ययनका लागि पनि आफ्नो विश्वविद्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाले सहयोगका लागि चीनको च्याङचुङ विश्वविद्यालयलाई धन्यवाद दिनुभएको छ
यही मंगसिर 23 देखि पुष 3 गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेला अवलोकनका लागि सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरूलाई भीआईपी पास दिने भएको छ। संघको सदस्यता लिएर नियमित नवीकरण गरिरहेका सदस्यहरूलाई 300 रुपियाँमा 10 दिनसम्मका लागि फोटोसहितको भीआईपी पासको व्यवस्था मिलाउन लागि हो। मेला हेर्न चाहने सदस्यले दैनिक 50 रुपियाँ तिर्नु पर्दा मर्का पर्ने भएकाले सदस्यहरूको सुविधाका लागि सस्तो सुलभ र सहुलियत दरमा फोटोसहितको पास उपलब्ध गराइने महासचिव गोपालकृष्ण गिरीले जानकारी दिनुभयो। 300 रुपियाँ तिरेर भीआईपी पास लिनेलाई महोत्सव स्थलमा सहज आवाजावत गर्नका लागि अलग्गै गेट बनाइने बताइएको छ। विद्यार्थीका लागि सहुलियतमा 40 र अरूलाई 50 रुपियाँ टिकट दर तोकिएको छ भने लाइन बस्न नचाहनेका लागि अलग्गै गेटबाट आउने जाने व्यवस्थासहित 100 रुपियाँको एक्सप्रेस टिकटको व्यवस्था पनि गरिएको छ। 100 रुपियाँको टिकट लिन चाहनेका लागि अलग्गै काउन्टर बनाउनका साथै सहज रूपमा भित्र जाने र बाहिरिने व्यवस्था मिलाउने महासचिव गिरीले बताउनुभयो। चौथो पटक मेला आयोजना गर्न लागेको संघले स्टल लिन चाहने आफ्ना सदस्यलाई 20% छुट दिने घोषणा यसअघि नै गरिसकेको छ। सम्बन्धित वस्तुगत समितिको सिफारिससहित स्टल बुकिङ गर्न आएमा थप 5% गरी 25% छुट दिने निर्णय भइसकेको महासचिव गिरीले जानकारी दिनुभयो। यसैबीच यस क्षेत्रमै पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका अवसरमा प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिता र जिल्लाभित्रका विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता पनि आयोजना गरिने भएको छ। जिल्ला खेलकुद विकास समिति र सुर्खेत जिल्ला भलिबल संघको समन्वयमा 6 प्रदेशभित्रका जिल्लाबाट बढीमा 2 टिम सहभागी हुन सक्ने गरी प्रतियोगिताको आयोजना गर्न लागि संघले जनाएको छ। भलिबल प्रतियोगितामा पहिलो हुने टिमलाई 75,000, दोस्रोलाई 35,000, तेस्रोलाई 15,000 नगद पुरस्कार दिइनेछ भने टिम दर्ता शुल्क 5,000 तोकिएको छ। यसैगरी यसै अवसरमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता पनि आयोजना गरिने सांस्कृतिक संयोजक हरिविष्टले जानकारी दिनुभयो। लोकनृत्यमा प्रथम हुनेलाई 15,000, दोस्रोलाई 8,000 र तेस्रोलाई 4,000 नगद पुरस्कार दिइने विष्टले बताउनुभयो।
सुर्खेत सहित मध्यपश्चिममा पछिल्लो समय नवजात शिशु तथा बाल मृत्यु दरमा कमी आएको स्वास्थ्य कार्यालयको दावी रहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा भएको कार्यक्रममा मध्यपश्चिममा प्रति हजारमा वर्षेनी 23 बाल बालिकाको मृत्यु हुने गरेको जानकारी दिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले वर्षेनी 131 शिशुको आमाको पेटमै मृत्यु हुने गरेको र 19 जन्मेको 28 दिनभित्र ज्यान जाने गरेको जनाएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका निमित्त प्रमुख खेमराज उपाध्यायले बाल मृत्यु दरमा कमी आए पनि अपेक्षा गरे अनुसारको कमी ल्याउन भने नसकिएको बताउनु भएको छ। उहाँले मध्यपश्चिम क्षेत्रमा सबैभन्दा धेरै बाल बालिका र आमाको स्वास्थ्यमा जटिल खालका समस्या देखिने गरेको भन्दै यसमा सुधार ल्याउने खालको कार्यक्रम लागू गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपेन्द्र सिंहले बाल मृत्यु दरमा उल्लेख्य रूपमा कमी आए पनि चुनौती भने अझै कायमै रहेको बताउनुभयो। उहाँले बाल तथा नवजात शिशुहरूका लागि एकीकृत कार्यक्रम लागू भएसँगै सुर्खेत यस क्षेत्रमा बाल मृत्यु दरमा कमी आएको जिकिर गर्नुभएको छ। प्राकृतिक विपद व्यवस्थापनमा बच्चाहरूमा आइपर्ने समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ। निमोनिया, झाडा पखाला तथा मलेरिया जस्ता रोगका कारण धेरै बाल बालिकाको ज्यान जाने गरेको बताएको छ।
दैलेखमा 11 स्थानीय तह रहने गरी भएको सीमाङ्कन प्रस्तावमा असहमत पक्षले हिजोदेखि अनिश्चितकालीन दैलेख बन्दको घोषणा गरेपछि जनजीवन प्रभावित भएको छ। बन्दका कारण दैलेख सुर्खेत सड़क खण्डमा गाड़ी चलेका छैनन् भने बजार पनि बन्द रहेको छ। इलाका नम्बर 7 तीन गाविस मालिका गौरी र कालभैरववासीले गमौड़ीलाई समेत गाभेर ज्वालामालिका गाउँपालिका बनाउनुपर्ने माग गर्दै बन्दको घोषणा गरेका हुन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी लुक बहादुर छेत्रीले आन्दोलनकारी र राजनीतिक दलहरूसँग छलफल गरी समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ।
रोल्पा लगायत पहाड़ी जिल्लालाई पाश्रमण प्रदेशबाट छुट्याउन लागेको विरोधमा हिजो रोल्पा जिल्ला पनि बन्द गरिएको छ। सरकारले पहाड़ी जिल्ला पाश्रमण प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको भन्दै उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। बन्दका कारण बजार पसल होटेल उद्योग कल कारखाना सञ्चालन भएका छैनन् भने जिल्लाबाट सञ्चालन हुने सवारी साधन पनि चलेका छैनन्। यसैबीच केही दिनदेखि आन्दोलित रोल्पा र प्युठानीले अब संयुक्त रूपमा आन्दोलन गर्ने निर्णय गरेका छन्।
उता बर्दियाको खरी चन्दनपुरका बासिन्दाले स्थानीय पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले खरी चन्दनपुर गाविसलाई गेरुवा गाउँपालिकामा गाविएको विरोधमा अनिश्चितकालीन आम हडतालको घोषणा गरेका हुन्। राजापुर नगरपालिकामा समावेश गराउन स्थानीय पुनर्संरचना प्राविधिक सहयोग समिति समक्ष बारम्बार माग गर्दा पनि कुनै सुनवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
सुर्खेतको वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर। मध्यपश्चिममा नवजात शिशु तथा बाल मृत्यु दरमा कमी आएको स्वास्थ्य कार्यालयको दावी। सीमाङ्कन प्रस्तावको विरोधमा अनिश्चितकालीन दैलेख बन्दको घोषणा। बन्दका कारण रोल्पाको जनजीवन पनि प्रभावित। कोलम्बियामा भएको विमान दुर्घटनामा 76 जनाको मृत्यु, 5 जनाको जीवितै उद्धार। र एसिया कप महिला 2020 क्रिकेटमा नेपाल बंगलादेशसँग 92 रनले पराजित। यी हुन अहिलेसम्म मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। जुम्लाको चन्दननाथ मन्दिरबाट बहुमूल्य मूर्ति चोरी भएको घटनाको अनुसन्धान गर्न पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। अनुसन्धान ब्यूरो प्रमुख एआईजी विज्ञानराज शर्माले बासिन्दा र सरकारवालासँगको भेटमा अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको हो। उहाँले नेपाल प्रहरीले विशिष्ट अनुसन्धान गर्दै आएको र धेरै घटना पत्ता लगाएको अनुभव भएकाले अनुसन्धान कडा गरिने बताउनुभयो। उहाँले अनुसन्धानमा सघाउन समेत राजनैतिक दल, नागरिक समाजका साथै आम नागरिकलाई अनुरोध गर्नुभयो। शर्मा सहित अनुसन्धान डीएसपी अरूण बराल, मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख माधव नेपाल सहितको टोली जुम्ला पुगेको छ। गएको मंगिर 11 गते शनिबार राति मन्दिरबाट 28 मूर्तिहरू चोरी भएका थिए।
बर्दियामा विद्युत चुहावट रोक्नका लागि रात्रिकालीन अपरेशन अभियान चलाइए पनि विद्युत चोरीका घटना भने रोकिएका छैनन्। जिल्लाका विभिन्न स्थानमा विद्युतका मुख्य लाइनमा विद्युत चोरीका घटनाहरू भइरहेका छन्। नेपाल विद्युत प्राधिकरणले जिल्लामा विद्युत चुहावट रोक्नका लागि गत असोज 10 गतेदेखि रात्रिकालीन अपरेशन चलाएको थियो। 2 महिनाको अवधिमा मात्रै विभिन्न ठाउँबाट विद्युत चोरी गरेको अभियोगमा 186 जनालाई कारवाही गरिएको छ। विद्युत चोरी गर्नेहरूबाट 16.5 लाख राजस्व संकलन गरिएको नेपाल विद्युत प्राधिकरण गुलरिया शाखाले जनाएको छ।
कोहलपुर चौराहा क्षेत्रका व्यापारीहरूले कोहलपुर नगरपालिका कार्यालयलाई आफ्नो निर्णय सच्याउन माग सहितको ज्ञापन पत्र बुझाएका छन्। नगरपालिका कार्यालयले आजसम्म सड़क अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना नहटाई डोजरको प्रयोग गरी हटाउने सूचना जारी गरेको भन्दै चौराहा क्षेत्रका व्यापारीहरूले आपत्ति जनाएका हुन्। उनीहरूले कोहलपुर चौराहाबाट र्याली निकालेर नगरपालिकाले जारी गरेको सूचनाको विरोध जनाउँदै कार्यकारी अधिकृत माधव प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा सड़कदेखि 25 मिटर छोड़ी खाली जमिनमा जीविकोपार्जनका लागि विगत 10 वर्षदेखि साना टहरा बनाई ठेला, फलफूल, तरकारी तथा चिया नास्ता बेचेर व्यवसाय सञ्चालन गर्दै आएकोमा राज्यले विकल्पको व्यवस्थापन नगरेसम्म चौराहा क्षेत्रबाट नहट्ने बताइएको छ। कोहलपुर क्षेत्रमा सड़क विपरीत सड़क अतिक्रमण गरेर थुप्रै घटहराहरू व्यापारिक प्रयोजनका निम्ति निर्माण गरिएको छ।
नेपाली कंग्रेसले 10 जना राज्यमन्त्रीको नाम सिफारिश गरेको छ। कंग्रेस सभापति शेरबहादुर देउवाले दीर्घराज भाटलाई भौतिक योजना तथा निर्माण, सीताराम चमेतालाई वन, तारामान गुरूङलाई स्वास्थ्य तथा जनसंख्या, सुरेन्द्र आचार्यलाई सिंचाई, सुवर्ण ज्वारचरलाई शहरी विकास राज्यमन्त्रीका रूपमा सिफारिश गर्नुभएको छ। यस्तै इन्द्र बानियालाई पर्यटन, दीपक खड्कालाई खानेपानी तथा सरसफाई, कञ्चन वाद्य श्रेष्ठलाई उद्योग, मिठु मल्ललाई वाणिज्य र दिलीप गच्छदारलाई श्रम राज्यमन्त्रीका रूपमा सिफारिश गरिएको सभापति देउवाका मुख्य स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। राज्यमन्त्रीहरूले आज शपथ ग्रहण गरेपछि मन्त्री परिषद 41 सदस्यीय हुनेछ। सभापति देउवाले गृह राज्य मन्त्रीमा भने कसैको नाम सिफारिश गर्नुभएको छैन।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्धको महाभियोग प्रस्ताव लम्बाइएकोमा सांसदहरूले असन्तुष्टि जनाएका छन्। महाभियोग प्रस्तावमाथिको छलफलमा बोल्दै सांसदहरूले महाभियोग प्रस्तावलाई अनावश्यक रूपमा नलम्ब्याउन आग्रह गरेका हुन्। बैठकमा बोल्दै एमाले सांसद भवानी प्रसाद खापुङले 1 महिनाभन्दा बढी किन प्रस्ताव लम्बिएको छ भनेर जवाब माग्नु भएको छ। माओवादी केन्द्रका सांसद गोमा कुँवरले महाभियोग प्रस्तावलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन माग गर्नुभयो। महाभियोग प्रस्ताव बारेको छलफल जारी रहेपछि मंगिर 16 गतेका लागि छलफलको मिति तोकिएको छ। अहिलेसम्म 63 जना सांसदहरूले छलफलमा भाग लिएका छन्। 16 गते 3-4 जना सांसदहरूले बोलेपछि महाभियोग सिफारिस समितिमा महाभियोग प्रस्तावलाई पठाइने संसद सचिवालयले जनाएको छ। एमाले र माओवादी केन्द्रका 157 सांसदले गत कार्तिक 3 दर्ता गरेको प्रस्ताव कार्तिक 9 संसदमा पेश भएको हो।
माइती नेपालले अधिकारका लागि साइकल कार्यक्रम परियोजना अन्तर्गत बाँके र बर्दियाका छात्राहरूलाई साइकल वितरण गरेको छ। बाँकेको नेपालगंजमा रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी 20 छात्रालाई साइकल वितरण गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले छात्राहरूलाई साइकल वितरण गरी माइती नेपालले राम्रो कार्य गरेको बताउनु भएको छ। उहाँले बालिकाहरूलाई पढाइ विषयमा नछोड्न आग्रह समेत गर्नुभयो। कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले बालिकाहरूले विषयमा पढाइ छोड्ने परिपाटीमा अब रोकिने विश्वास समेत व्यक्त गर्नुभएको छ। माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले साइकल वितरण गर्नुको उद्देश्य यसको छनौट प्रक्रिया लगायतका विषयमा प्रकाश पार्नुभएको छ।
मंसिर महिना लागेसँगै शुरू भएको जाडोका कारण बर्दियाका बाढी पीड़ितहरू समस्यामा परेका छन्। चिसो बढ्न थालेपछि गुलेरिया 5 रामपुर टप्परका 43 घर परिवारसहित विभिन्न ठाउँका बाढी पीड़ितहरू समस्यामा परेका हुन्। बाढीका कारण घरबार विहीन भएका गुलेरिया 5 रामपुर टप्परका 43 घर परिवारसहित विभिन्न ठाउँमा त्रिपालमुनि रात काट्नुपर्दा समस्यामा परेका छन्। बाढी गएको 2 वर्षभन्दा बढी समय बितिसक्दा पनि रामपुर टप्परका 43 घर परिवारको पुनर्स्थापना हुन सकेको छैन। शहरी विकास तथा भवन डिभिजन कार्यालय नेपालगंजले पुनर्स्थापनाका लागि बाढीबाट पूर्ण क्षति भएका बर्दियाका 3,500 बाढी पीड़ितहरूले फारम भरेको भए पनि आवश्यक रकमको अभावका कारण काम शुरू गर्न नसकिएको बताएको छ। 2071 साल साउन 30 गतेको बाढीबाट बर्दियामा 90,000 जनसङ्ख्या प्रभावित भएको र 3,859 घर पूर्ण रूपमा क्षति भएको रेडक्रसले जनाएको छ। यो बाढीबाट बर्दियामा 20 ज्यान गएको थियो भने 13 बेपत्ता भएका थिए। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अलिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
सुर्खेतको वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर। मध्यपश्चिममा नवजात शिशु तथा बाल मृत्यु दरमा कमी आएको स्वास्थ्य कार्यालयको दावी। सीमाङ्कन प्रस्तावको विरोधमा अनिश्चितकालीन दैनिक बन्दको घोषणा। बन्दका कारण रोल्पाको जनजीवन पनि प्रभावित। कोलम्बियामा भएको विमान दुर्घटनामा 76 मृत्यु, 5 जीवित उद्धार। र एसिया कप महिला 2020 क्रिकेटमा नेपाल बंगलादेशसँग 92 पराजित। यी हुन् अहिलेसम्मका मुख्य खबर।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय कालीकोटले अवैध रूपमा ल्याइएको भन्दै 138 किलो जडीबुटी बरामद गर्नुका साथै 3 नियन्त्रण मारिएको छ। कालीकोटको नागमा बजारमा ना 5/18/84 नम्बरको ड्रग चेक जाँचका क्रममा जौको बरामा लुकाइएको जडीबुटी बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी टेक बहादुर जोहराले अवैध रूपमा चोरी निकासी गर्न लागि जडीबुटी बरामद गरिएको बताउनुभयो। धुपी जटुटी 76 किलो, पाखनवेद 42 किलो र बिरालचो 20 किलो गरी 138 किलो अवैध जडीबुटी बरामद भएको उहाँको भनाइ छ। नियन्त्रणमा लिएका 3 थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय कालीकोटमा बुझाइएको छ।
जिल्ला वन कार्यालय कैलालीले अतिक्रमित वन क्षेत्र खाली गराउन अभियान शुरू गरेको छ। राजनैतिक दल, सरकारवाला निकाय तथा स्थानीय स्तरमा रहेका सामुदायिक वनसंघको सहकारीमा अतिक्रमित वन क्षेत्र खाली गराउन अभियान शुरू गरेको हो। वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलले विभिन्न वाहनामा अतिक्रमित भएको 20,000 हेक्टरभन्दा बढी सार्वजनिक तथा वन क्षेत्र खाली गराउन गरेको निर्णय बमोजिम यो अभियान थालिएको हो। अभियान अन्तर्गत पूर्व पश्चिम राजमार्गसँग जोडिएको अत्तरिया नगरपालिका 13 रहेको जित्तलपुर मुक्त कमैया शिविरबाट अभियान थालिएको छ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम समेत रहेको डोटी जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आगामी पुष 15 गतेभित्र जिल्लालाई खुला दिशामुक्त गरिने लक्ष्य अनुरूप जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले आफ्ना गतिविधि तीव्र पारेको छ। जिल्ला स्थित सम्पूर्ण गाविस तथा नगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिसकिएकाले जिल्लालाई पनि घोषणा गर्न लागि हो। अभियानको सबैजसो काम पूरा भइसकेको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सजीव प्रकाश रावलले जानकारी दिनुभयो। डोटीका 50 गाविस र एकमात्र दिपाल सिलगढी नगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिसकिएको छ।
बैतडीको पाटनलाई सरकारले 10 नयाँ शहरमा घोषणा गरेको झण्डै 5 वर्षपछि भौतिक पूर्वाधार निर्माणको काम शुरू भएको छ। चालू आर्थिक वर्षमा नयाँ शहर आयोजनाका लागि झण्डै 9 करोड रुपियाँ विनियोजन भएको पाटन नयाँ शहर आयोजनाका प्रमुख एवं शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो। उहाँले पाटनलाई सांस्कृतिक नगरीको रूपमा नमूना शहर बनाउने कार्य अन्तर्गत काम भइरहेको बताउनुभयो। चालू आर्थिक वर्षमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माणको काम, बसपार्क निर्माणको काम, डम्पिङ साइटसम्म पुग्ने बाटोको निर्माणको काम भइरहेको शाहको भनाइ छ।
नेपालगंज उपमहानगरपालिका कार्यालयले हिजोदेखि नवनिर्मित भवनबाट सेवा शुरू गरेको छ। उपमहानगरपालिका नगर विकास कोष र जर्मन सरकारको सहयोगमा करिब 3,12,00,000 लागतमा निर्मित 25 कोठाको तीन तले भवनमा सरेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले भवनको उद्घाटन गर्दै जनताको काम छिटो छरितो सम्पन्न गर्न नयाँ भवन यसै अनुसार डिजाइन गरिएको बताउनु भएको छ।
भेरी खबरमा अब केही विदेशका खबर। कोलम्बियामा भएको विमान दुर्घटनामा परि 76 मृत्यु भएको छ, 5 भने जीवितै उद्धार गरिएको छ। विमान खस्नु अघि चालक दलले कन्ट्रोल रूममा विमानमा खराबी आएको बताएका थिए। 76 घटनास्थलमा मृत्यु भएको हो भने 5 जीवितै उद्धार गर्न सफल भएको हो। विमानमा 9 चालक दल सहित 76 सवार रहेका थिए।
अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले गत नोभेम्बर 8 सम्पन्न राष्ट्रपति निर्वाचनमा अवैध मत नखसेको बताएको छ। राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले लाखौं अवैध मत खसेको दावी गरिरहेका बेला व्हाइट हाउसले यसको खण्डन गरेको हो। राष्ट्रपति निर्वाचित ट्रम्पले लाखौं अवैध मत घटाउने हो भने आफूले पपुलर मतमा समेत जित्ने दावी गरेका बेला व्हाइट हाउसले यस्तो बताएको हो। रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनले जितेको भर्जिनिया लगायत राज्यमा गम्भीर धाँधली भएको आरोप समेत लगाउनु भएको छ। चुनाव हारे पनि क्लिन्टनले ट्रम्प भन्दा 20,00,000 बढी पपुलर मत पाउनु भएको छ।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। एसिया कप महिला 2020 क्रिकेटमा नेपाल बंगलादेशसँग 92 पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको बंगलादेशले 4 विकेटको क्षतिमा 133 बनाएको हो। 134 लक्ष्य पछ्याएको नेपालले 17 ओभर 3 बलमा सबै विकेटको क्षतिमा 41 मात्र बनाउन सक्यो। नेपालका लागि सीताराणा मगरले 14 बलमा 15 बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। बंगलादेशका निगर सुल्तानाले 41 बलमा 39 तथा सन्जिदा इस्लामले 40 बलमा 35 बनाउनुभयो। यस्तै साहिला शर्मिनले 17 बलमा 19 र रुमान अहमदले 9 बलमा 17 बनाउनुभयो। नेपालका लागि संगीता राईले 2 तथा रुबिना छेत्री र सीतारण मगरले 1-1 विकेट लिनुभयो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग 9 विकेटले र दोस्रो खेलमा श्रीलङ्कासँग 8 विकेटले पराजित भएको थियो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानु अघि मुख्य खबर फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर। मध्यपश्चिममा नवजात शिशु तथा बाल मृत्युदरमा कमी आएको स्वास्थ्य कार्यालयको दावी।
सीमाङ्कन प्रस्तावको विरोधमा अनिश्चितकालीन दैनिक बन्दको घोषणा। बन्दका कारण रोल्पाको जनजीवन पनि प्रभावित।
कोलम्बियामा भएको विमान दुर्घटनामा 76 मृत्यु, 5 जीवितै उद्धार।
र एसिया कप महिला 2020 क्रिकेटमा नेपाल बंगलादेशसँग 92 पराजित। हवस् अलीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मको लागि सुचित्रा र दिपेश बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।